यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा वर्तमान सरकार केही गर्न र परिवर्तन ल्याइ छाड्ने संकल्पका साथ आएको स्पष्ट। तनहुको आबु खैरेनीमा भएको बस दुर्घटनामा मृत्यु भएका 27 भारतीय यात्रुको शव भारत पठाइयो। डेंगू रोगको संक्रमण 75 जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुष्टि। र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ द्वारा एमपक्स भाइरस नियन्त्रण योजनाको घोषणा।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारसँग देश विकासको आशा गर्न र भर पनि पर्न आग्रह गर्नुभएको छ। फिनिक्स कलेज र युनिभर्सल कलेजद्वारा आज आयोजित काठमाण्डु युथ कन्क्लेभ 2024 युवा सहभागीले सोधेका प्रश्नको जवाब दिनुहुँदै प्रधानमन्त्री ओलीले वर्तमान सरकार केही गर्ने र परिवर्तन ल्याइ छाड्ने संकल्पका साथ आएको स्पष्ट गर्नुभयो। प्रधानमन्त्री ओलीले युवा नै देश निर्माणका सम्पूर्ण शक्ति भएकोले अनुकूल वातावरण भए विदेशमा रहेका नेपाली युवा पनि स्वदेश फर्कने विश्वास व्यक्त गर्नुभयो। युवालाई स्वदेशमै शिक्षा र रोजगारीका अवसरमा जोड्न सरकार प्रयासरत रहेको उल्लेख गर्नुहुँदै उहाँले सरकारले स्टार्टअपका कार्यक्रम शुरू गरेको र निजी क्षेत्रबाट पनि 10,000 भन्दा बढ़ी रोजगारीका अवसर सृजना गर्ने जानकारी गराउनुभयो। प्रधानमन्त्री ओलीले सामाजिक विकृति अन्त्यका लागि हरेक व्यक्ति र समाज नै आचरणयुक्त हुनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली समक्ष दाङका नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका अगुवाले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नति सहित जिल्लाको समग्र विकासबारे मागपत्र बुझाउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, संघीय सांसदहरू दीपक गिरी र मेनका पोखरेल, एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का लगायतले विमानस्थलको स्तरोन्नति सहित जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे मागपत्र बुझाउनु भएको हो। मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले विमानस्थल स्तरोन्नतिका साथै लमही घोराही तुलसीपुर सड़क विस्तारमा सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपालको आकस्मिक भ्रमणमा रहनुभएकी भारतकी युवा तथा खेलकूद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई तनहुको आबु खैरेनी गाउँपालिका 2 ऐन पहरामा भारतीय यात्रुवाहक बस दुर्घटनाबाट भएको क्षति, उद्धार तथा घाइतेहरूको उपचारबारे सुरक्षा निकायका अधिकारीले जानकारी गराउनु भएको छ। गृहमन्त्री रमेश लेखकको उपस्थितिमा गृह मन्त्रालयमा सुरक्षा निकायका अधिकारीले दुर्घटनाबारे आज जानकारी गराउनु भएको हो। गृहमन्त्री लेखकले दुर्घटनाबारे जानकारी प्राप्त हुन साथ उद्धारकर्मी परिचालन भएका तथा घाइतेलाई यथाशक्य चाँडो उद्धार गरेर अस्पताल पुर्याइएको बताउनुभयो। गृहमन्त्री लेखकले नेपाल सरकारका तर्फबाट दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभयो। साथै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभयो। सो अवसरमा राज्यमन्त्री खड्सेले नेपाल सरकारबाट उद्धारदेखि उपचारसम्मका काममा भएको कुशल व्यवस्थापनप्रति आभार प्रकट गर्नुहुँदै उद्धारमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मी लगायत सबैलाई धन्यवाद दिनुभयो। त्यसअघि गृहमन्त्री लेखक र राज्यमन्त्री खड्सेले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचाररत 16 घाइतेको अवस्थाबारे जानकारी लिनुभएको थियो। घाइतेहरूमध्ये 3 सघन उपचार कक्षमा र अन्यको सामान्य वार्डमा उपचार भइरहेको छ। शुक्रबार पोखराबाट काठमाण्डौतर्फ आइरहेको बस तनहुको आबु खैरेनी गाउँपालिका 2 ऐन पहरामा दुर्घटना हुँदा 27 मृत्यु भएको थियो। यसैबीच बस दुर्घटनामा ज्यान गुमाएका 27 यात्रुको चितवन स्थित भरतपुर अस्पतालमा सब परीक्षण पश्चात भारत पठाइएको छ। भारतीय सेनाको विशेष विमानबाट मृतक मध्ये 25 शव महाराष्ट्र पठाइएको र अन्य 2 शव भने स्थलमार्ग हुँदै उत्तर प्रदेशको गोरखपुर पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो। बसका चालक र सहचालकको शव स्थलमार्ग हुँदै परिवारले गोरखपुर लान चाहेपछि उतै पठाइएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो। दुर्घटनामा ज्यान गुमाएका यात्रुको शव लिन भारतीय सेनाको विशेष विमान आज दिउँसो चितवन पुगेको थियो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले बागमती नदी सफा राख्न र जोगाउन आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने बताउनु भएको छ। ललितपुरमा आज नेपाल नदी संरक्षण संस्था तथा फ्रेन्ड्स क्लबको पण्डोलको महाजल यात्राको समापन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले शहरीकरण तीव्र रूपमा बढ़ेकाले त्यसको असर बागमती नदीमा परेको हुँदा यसको दीर्घकालीन असर समाधान गर्ने विषयमा सबैले सोच्नुपर्ने बताउनुभयो। उपप्रधानमन्त्री सिंहले बागमती सभ्यतालाई जोगाउन र नदी सफा राख्न जुटेका सबै संस्था र अभियन्तासँग मन्त्रालय सहकार्य गर्न तयार रहेको बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनैतिक संरक्षण नहुने स्पष्ट पार्नुभएको छ। आज भरतपुर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो। विश्वविद्यालयमा गुण्डागर्दी र अपराधीकरण स्वीकार्य नभएको उल्लेख गर्दै उहाँले गुण्डागर्दी र अपराधीकरण चरित्र भएकोले यस्ता गतिविधिमा राजनैतिक संरक्षण हुनु दुःखद भएको बताउनुभयो। निरन्तर शिक्षाका लागि पुस्तकालय भन्ने नारासहित यही भदौ 15 गते 17 राष्ट्रिय पुस्तकालय मनाइने भएको छ। गत साउन 21 गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव स्तरीय बैठकबाट निरन्तर शिक्षाका लागि पुस्तकालय भन्ने आदर्श वाक्यसहित 17 राष्ट्रिय पुस्तकालय दिवस मनाउने निर्णय गरेको थियो। पुस्तकालय मार्फत ज्ञान सिप तथा सूचना पहुँच, अध्ययन गर्ने बानीको प्रवर्धन र सामुदायिक भावना सम्मिलित समावेशी तथा सहभागितामूलक कार्यक्रम गरी भव्य रूपमा उक्त दिवस मनाउन मन्त्रालयले सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरूलाई अनुरोध गरेको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्विक एवं ऐतिहासिक सम्पदाको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी भएको बताउनु भएको छ। भक्तपुर विकास सहयोग संघको 30 वार्षिक साधारण सभा तथा 30 खोपङ सम्मान कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले मूर्त तथा अमूर्त कला सम्पदाले सचिएको सांस्कृतिक रूपमा संरक्षित ऐतिहासिक दरबार क्षेत्र र यहाँका सांस्कृतिक सम्पदाका कारण भक्तपुर जीवित शहरको रूपमा परिचित भएको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय पदाधिकारीको टुंगो लगाउन केन्द्रीय कमिटिको पूर्ण बैठक भोलि बस्ने भएको छ। पार्टीमा वरिष्ठ उपाध्यक्ष उपमहासचिव कोषाध्यक्ष सहित 18 पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिन बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोम प्रसाद पाण्डेले जानकारी दिनुभयो। केन्द्रीय संरचनाहरूको निर्माण र विविध विषयमा छलफल गर्न पार्टीले केन्द्रीय कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको नेता पाण्डेले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताउनु भएको छ। भरतपुर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोर्खा मीडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताउनुभयो। सभापति लामिछानेले शुक्रबार छानबिन समितिलाई 10 घण्टा लामो बयान दिनुभएको थियो। उहाँले जीवी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताउनु भयो। डेंगी रोगको संक्रमण 75 जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हुम्ला र मुस्ताङ बाहेक सबै जिल्लामा डेंगी रोगको संक्रमण देखिएको मन्त्रालय अन्तर्गतको इपिडेमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले जानकारी दिनुभयो। 75 जिल्लामा 5119 जनामा डेंगी रोगको संक्रमण देखिएको र यस वर्ष हालसम्म 3 जना डेंगी रोगको संक्रमणका कारण निधन भएको शाखा प्रमुख डाक्टर अग्रवालले बताउनुभयो। मन्त्रालयले डेंगी रोगको संक्रमण बढ़ेपछि हरेक शुक्रबार सरकारी तथा गैर सरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाई गर्नुका साथै लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गर्न आग्रह गरेको छ। यस्तै महाशाखाका अनुसार हैजाका बिरामी 67 जना पुगेका छन्। ललितपुरमा 47, काठमाण्डुमा 9, कैलालीमा 8, प्युठानमा 2, मकवानपुरमा 1 जनामा हैजा पुष्टि भएको कीटजन्य रोग शाखा प्रमुख डाक्टर दाहालले जानकारी दिनुभयो। सिन्धुलीमा अपाङ्गता भएका व्यक्तिहरूले सार्वजनिक सवारी साधनमा यात्रा गर्दा पाउनुपर्ने आरक्षण सीट र भाड़ा दरमा छूट पाउन नसकेको गुनासो गरेका छन्। ऐनमा नै यसको व्यवस्था भए पनि व्यवहारमा लागू हुन नसकेको उनीहरूको भनाई छ। सिन्धुलीबाट संवाददाता कमला सरला सुनवारको रिपोर्ट।
त्यो मैले आफ्नो अधिकारहरू खोज्दाखेरि होइन त्यहाँ चाहिँ अब तपाईँलाई के भएको छ र होइन के अपाङ्ग हो र तपाईँ अगाडिदेखि बसेर आउनु भएको उठाउनु मिल्दैन यस्ता यस्ता कुराहरू होइन भोग्नु परेको छ।
फिकल गाउँपालिका कि गोमा मगर गुनासो गर्दै कमलामाई नगरपालिका चार कि बाल्यकालमै आगोमा परेर खुट्टा गुमाउनु भएको बबिता कृत्रिम खुट्टाको सहारामा हिँड्नुहुन्छ।
उभिएर पनि गएको छौ होइन अब एउटा हुलचेयरमा बसेर म काठमाडौँ जान्छु भनेर बाटामा उभिएको छ भनेदेखि उनीहरूले गाडीमा चढाउँदै चढाउँदैन।
अपाङ्गता भएका व्यक्तिहरूका लागि आरक्षण सीट र भाडादरमा छूटको व्यवस्था भए पनि सिन्धुली जिल्लामा कार्यान्वयनमा आउन नसकेको बताउनुहुन्छ बहिरा विद्यालय सिन्धुलीका प्रधान अध्यापक विजय तामाङ।
अपाङ्गता भएको व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले निर्दिष्ट गरेको परिभाषाहरूलाई हेर्ने हो भने अहिले सम्बन्धित पक्ष पनि गम्भीर छैन र राज्य पक्ष पनि गम्भीर छैन, कार्यान्वयन भएको छैन।
सिन्धुली अपाङ्ग महिला संघ सिन्धुलीकी अध्यक्ष दिपा देवकोटाले अपाङ्गता भएका व्यक्तिहरूको सवाल निरन्तर आवाज उठाउँदै आइरहेको र सरकारवाला निकायसँग यस विषयमा छलफल गर्दा सकारात्मक प्रतिक्रिया आएको बताउनुहुन्छ।
अब अपाङ्गता भएको व्यक्तिहरूको लागि आरक्षण सीट र 50% भाडा दरमा छुट भनेर चाहिँ जुन एउटा कानूनले नै व्यवस्थापन गरेको कुरालाई चाहिँ अब कार्यान्वयनमा नआएको कुराहरू छ होइन।
तपाईँहरूको प्रयासबाट तपाईँहरूको समन्वयबाट हुन सक्ने खालको सहयोग चाहिँ तपाईँहरूले पनि हामीलाई गरिदिनु भयो भने चाहिँ पक्कै पनि चेन्ज आउनेछ भन्ने कुराहरू चाहिँ यातायात संघहरूबाट पनि आयो र जिल्ला प्रशासन कार्यालयले पनि प्रतिबद्धता पनि गर्नुभयो। अबका दिनहरूमा चाहिँ हामी पनि पक्कै लागि पर्नेछौ यो कुराहरू चेन्ज गर्नमा भन्ने कुरा पनि आएर जिल्ला प्रहरी कार्यालय सिन्धुली र ट्राफिक कार्यालयबाट पनि एकदमै राम्रो सकारात्मक सुझावहरू चाहिँ आएको छ। भोलिको दिनमा पक्कै पनि सुधार चाहिँ हुनेछ र कार्यान्वयनमा चाहिँ विस्तारै जानेछ यो कुरा।
यसलाई कार्यान्वयनमा ल्याउन कुनै एक निकाय मात्र जिम्मेवार नभएर सबैको सहकार्य र सहयोग आवश्यक छ। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
कैलालीमा सर्पको टोकाईबाट एकै घरका दुई बालिकाको मृत्यु भएको छ भने एकजनाको अवस्था चिन्ताजनक रहेको छ। विषालु सर्पको टोकाईबाट गौरीगंगा नगरपालिका सातकी 4 वर्षीया मिता घरती मगर र 7 वर्षीया काजल घरती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराले बताउनुभयो। गए राती घरमा हजुरआमासँगै सुतेका उनीहरूलाई सर्पले टोकेको बताइएको छ। यस्तै सर्पको टोकाईबाट बालिकाकी हजुरआमा मेनका घरती मगर सिकिस्त छिन्। सुदूर र मध्यपश्चिम क्षेत्रमा मनाइने गौरा पर्व आजदेखि शुरू भएको छ। भाद्र शुक्ल पक्ष पञ्चमीदेखि शुरू हुने पर्वको आज पहिलो दिन घर घरमा बिरूडा राखिन्छ। आज व्रतालु महिलाले घरमा बिरूडा, 5 प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौराको शुरूआत गर्ने चलन छ भने आजको दिनलाई बिरूडा पञ्चमी समेत भनिन्छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जंगल, जमीन र जनावर को डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा गौरा पर्व मनाउन शुरू गरिएको देउडा संस्कृतिविद गायक नन्द कृष्ण जोशीले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले एमपक्स भाइरसको नयाँ अधिक संक्रामक क्लेड 1B भेरिएन्ट नियन्त्रणका लागि आगामी 6 महिनामा कम्तीमा 13.50 करोड़ अमेरिकी डलर लागतको प्रकोप नियन्त्रण योजना घोषणा गरेको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एद्रानम गेब्रियसले डब्ल्यूएचओका सदस्य राष्ट्रहरूलाई सम्बोधन गर्दै एमपक्सको नियन्त्रण सम्भव रहेको र यसका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ भन्नुभयो। यो 6 महिना अवधिको प्रकोप नियन्त्रण योजनाका लागि 13.50 करोड़ अमेरिकी डलर आवश्यक पर्ने उहाँले बताउनुभयो। मंकी पक्सको बढ़दो संक्रमणलाई मध्यनजर गर्दै गत हप्ता डब्ल्यूएचओले यसलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो। जर्मनको सोलिङ्गेन शहरमा आयोजित एक कार्यक्रममा चक्कु प्रहार हुँदा 3 जनाको मृत्यु भएको छ भने अन्य 8 जना घाइते भएका छन्। औद्योगिक शहर स्थापना भएको 650 वर्ष मनाइरहेका बेला उक्त घटना भएको थियो। घटना लगत्तै फरार रहेका आक्रमणकारीको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ। तालिबान सरकारको मन्त्रालयले महिलालाई सार्वजनिक रूपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध गर्ने नयाँ कानून लागू गरेको छ। यो कानूनले अफगानिस्तानमा महिलाको जीवन अझै सीमित भएको छ। अफगानिस्तानमा तालिबानको कब्जापछि सन् 2021 स्थापना भएको सद्गुणको प्रचार र दुराचारको रोकथाम मन्त्रालयले नयाँ कानून जारी गरेको हो। यी नियमहरू उल्लंघन गर्दा सजाय स्वरूप सम्पत्ति जफत वा 3 दिनसम्म हिरासतमा राख्न सकिने चेतावनी दिइएको छ। मन्त्रालयले पहिले नै समान नैतिक मापदण्डहरू लागू गर्दै यसको उल्लंघन गरेका हजारौंलाई हिरासतमा लिएको छ। तालिबानले अफगानिस्तान कब्जा गरेदेखि महिलाको स्वतन्त्रतामा कड़ा प्रतिबन्ध लगाउँदै आएको छ। सन् 2022 तालिबानले महिलाहरूलाई 6ठौं कक्षा भन्दा माथि विद्यालय जानबाट प्रतिबन्ध लगाएको थियो। तालिबानले संयुक्त राष्ट्रसंघको प्रतिवेदनलाई पनि अस्वीकार गरेको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुन चाँदी व्यवसायका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनु भएको छ। नेपाल सुन चाँदी कला व्यवसाय संघको वार्षिक साधारण सभा तथा रजत जयन्ती समारोहको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले सुन चाँदी व्यवसायको कोटा वृद्धि लगायत जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो। राष्ट्र बैंकबाट सुन चाँदी खरिद गरेर उपभोक्तासम्म पुग्दा 5 माध्यम बीचमा रहेको मन्त्री भण्डारीले बताउनुभयो। राष्ट्र बैंकबाट सिधै व्यवसायीले खरिद गरेर उपभोक्ता माझ पुग्नुपर्ने उहाँको धारणा थियो। सुनचाँदी व्यवसायका मागका बारेमा सरकारका तर्फबाट आफूले विभिन्न चरणमा छलफल गरेको उल्लेख गर्नुहुँदै मन्त्री भण्डारीले छिट्टै व्यवसायीसँग छलफल गरेर सरकारले गर्नुपर्ने आवश्यक पहल कदमी आफ्नो मन्त्रालयबाट गर्ने प्रतिबद्धता जनाउनुभयो। नेपालको सुनचाँदी व्यवसायमा कार्यरत झण्डै 60% कालीगढ विदेशी रहेको उल्लेख गर्नुहुँदै मन्त्री भण्डारीले स्वदेशी कामदार बढ़ाउन आवश्यक पहल गर्न व्यवसायीसँग आग्रह गर्नुभयो। चालू आर्थिक वर्ष 2081-82 पहिलो महिना नेपालले कुल 1,40,60,32,00,000 रूपियाँ बराबरको वैदेशिक व्यापार गर्दा 1,16,15,00,000,000 घाटा बेहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापार सम्बन्धी तथ्याङ्क अनुसार गत साउनमा नेपालले 1,28,37,71,00,000 बराबरको वस्तु आयात गर्दा 12,22,61,00,000 रूपियाँको मात्रै निर्यात गरेको थियो। विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको पहिलो महिनामा आयात 0.67% घटेको छ भने निर्यात 9.63% घटेको छ। गत साउन महिनामा नेपालले भारतसँग मात्र 70,10,42,00,000 बराबरको व्यापार घाटा बेहोरेको विभागले जनाएको छ। चालू आर्थिक वर्षको पहिलो महिनामा भारतबाट 77,68,31,00,000 रूपियाँ बराबरको आयात हुँदा 7,57,88,00,000 रूपियाँ बराबरको निर्यात भएको हो। नेपालले दोस्रो ठूलो वैदेशिक व्यापार गर्ने अर्को छिमेकी मुलुकसँग यस अवधिको व्यापार घाटा 24,38,47,00,000 रूपियाँ बराबर छ। चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालले वैदेशिक व्यापार गरेका मुलुकहरूमध्ये 13 मुलुकसँग भने व्यापार नाफा छ। र आर्थिक वर्ष 2080-81 नवलपरासी बर्दघाट सुस्ता पूर्वमा 206 उद्योग थपिएका छन्। जिल्लामा 568 उद्योगको नवीकरण गरिएको छ। पर्यटन तथा उद्योग कार्यालय नवलपुर नवलपरासी बर्दघाट सुस्ता पूर्वका कार्यालय प्रमुख प्रभाकर घिमिरेले नवलपुरमा वन तथा पर्यटन उद्योगसँग सम्बन्धित उद्योग थपिने क्रम रहेको बताउनुभयो। हाल जिल्लामा 6,691 उद्योग कायम रहेका उहाँले जानकारी दिनुभयो। गत आर्थिक वर्षमा उद्योग दर्ता तथा नवीकरणबाट कार्यालयले 19,83,000 राजस्व संकलन गरेको प्रमुख घिमिरेले बताउनुभयो। यसै गरी आर्थिक वर्ष 2080-81 जिल्लामा वाणिज्यतर्फ 298 व्यवसाय दर्ता भएका छन्। सो अवधिमा 899 व्यवसायीले व्यवसाय नवीकरण गर्दा 206 व्यवसायको लगत कट्टा गरिएको छ। जिल्लामा हाल 15,198 उद्योग तथा वाणिज्य व्यवसाय सञ्चालनमा छन्।
अब खेल समाचार रमेश टमटाबाट।
सिराहाको सहलेज फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। लाखे जात्राको अवसरमा ताप्लेजुङमा भदौ 3 गतेदेखि शुरू भएको फुटबल प्रतियोगितामा झापाको बिर्तामोड युनाइटेड फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा 4-2 गोल अन्तरले पराजित गर्दै सिराह फाइनलमा प्रवेश गरेको हो। शनिबार भएको खेलमा निर्धारित 90 मिनटको समय अवधिमा 1-1 गोल बराबरी खेलेका दुवै टोली थपिएको 15 मिनटको अतिरिक्त समयमा गोलरहित भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। शनिबार सेमी फाइनलमा जित निकालेको सिराहाले अब सोमबार हुने फाइनलमा सगरमाथा युथ क्लब मोरङसँग उपाधि भिडन्त हुनेछ। प्रतियोगिताका विजेताले नगद 5,00,000, उपविजेताले 2,50,555 रूपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। नेपाल भलिबल संघले काभा महिला नेशन्स लीग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाड़ीलाई नगद पुरस्कार सहित सम्मान गरेको छ। संघले शनिबार टोलीका खेलाड़ी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कार सहित सम्मान गरेको हो। संघले काठमाडौँमा हालै सम्पन्न काभा वुमन्स नेशन्स लीगमा रजत पदक विजेता महिला टोलीका खेलाड़ी र प्रशिक्षकलाई जनही 1,02,000 र व्यवस्थापक र फिजियोलाई जनही 82,000 रूपियाँ पुरस्कार प्रदान गरेको छ। काभा वुमन्स नेशन्स लीगमा नेपाल फाइनल खेलमा भारतसँग 3-2 सेटमा पराजित हुँदै उपविजेता बनेको थियो। यस्तै कार्यक्रममा मालदिव्समा हालै सम्पन्न काभा विश्वर्ष मुनिको U20 भलिबल तेस्रो स्थान हासिल गरेको नेपाली महिला भलिबल खेलाड़ीहरू, प्रशिक्षक र टीम व्यवस्थापकलाई जनही 15,000 रूपियाँ पुरस्कारबाट सम्मान गरिएको छ। यस्तै संघले भूटानमा सम्पन्न काभा बीच भलिबलमा महिलातर्फ स्वर्ण पदक विजेता महिला भलिबल टीमकी कमला पुन र मनिषा चौधरीलाई जनही 60,000 तथा प्रशिक्षकलाई 40,000 रूपियाँ र सोही प्रतियोगितामा पुरूषतर्फ रजत पदक जित्न सफल मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारलाई जनही 30,000 रूपियाँ पुरस्कार सहित सम्मान गरेको छ। न्यू दोभान युवा क्लबको आयोजनामा आयोजित तेस्रो दोभान कप अन्तर माध्यमिक विद्यालय फुटबल प्रतियोगिता 2081 शुरू भएको छ। शनिबारदेखि बेनी बजारको खुल्ला मंचमा आयोजित प्रतियोगिताको पहिलो खेलमा बेनी बजारको न्यू वेस्ट पोइन्ट आवासीय माध्यमिक विद्यालय र बेनी सामुदायिक माध्यमिक विद्यालय बीच उद्घाटन खेल भएको छ। प्रतियोगितामा देशभरबाट सहभागिता जनाउन पाइने भए पनि यसपटक 6 विद्यालयले मात्र सहभागिता जनाएको क्लबका अध्यक्ष उपेन्द्र गिरीले जानकारी दिनुभयो। प्रतियोगिता 3 दिनसम्म सञ्चालन हुने उहाँले बताउनुभयो।
अब मौसम। आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदलिरही केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.9 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 1.9 मिलिमिटर, पोखराको अधिकतम 32.6 डिग्री सेल्सियस, न्यूनतम 23.3 डिग्री सेल्सियस, वर्षा 0.6 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम तापक्रम प्राप्त हुन सकेन, न्यूनतम तापक्रम 24.4 डिग्री सेल्सियस, वर्षा 6.8 मिलिमिटर, र दिपायलको अधिकतम 36.4 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा फाटफुट। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा वर्तमान सरकार केही गर्न र परिवर्तन ल्याई छाड्ने संकल्पका साथ आएको स्पष्ट। तनहुको आबु खैरेनीमा भएको बस दुर्घटनामा मृत्यु भएका 27 भारतीय यात्रुको शव भारत पठाइयो। डेंगी रोगको संक्रमण 75 जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुष्टि। र विश्व स्वास्थ्य संगठन WHOद्वारा मंकीपक्स भाइरस नियन्त्रण योजनाको घोषणा। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।